इसके बाद अब अगली आयत में रसूल की बात है। फरमाया व इन कुंतुम फी रैबि मिम्मा नज़्ज़लना अला अब्दिना फातु बिसूरतिन मिन मिस्लिही, और अगर तुम्हें इस अमर में शक है कि ये किताब हमने अपने बंदे पर उतारी है, ये हमारी है या नहीं, तो इसके माने दे की सूरत बना लाओ, अपने सारे हम नवाओं को बुला लो, एक अल्लाह को छोड़कर बाकी जिस जिस की चाहो मदद ले लो, अगर तुम सच्चे हो तो ये काम करके दिखाओ, लेकिन अगर तुमने ऐसा न किया और यकीनन कभी नहीं कर सकते, तो फत्तकुन्नार, उस आग से डर जाओ, फत्तकुन्नार अल्लती वकूदुहन्नास वल्हिजारा, उस आग से डर जाओ जिसका ईंधन लोग और पत्थर होंगे, अल्लाहुम्मा ला तजअलना मिनहुम, और जो मुहैया की गई हक के मुनकरीन के लिए, हाँ जो डर जाए, जो इस जहन्नुम का ईंधन बनने से अपने आप को बचा ले, जो खौफ खाने लगे कि अल्लाह नहीं नहीं मुझे नहीं चलना, अल्लाह मेरा ये प्यारा जिस्म आग में जाए, अल्लाह मैं तो एक हल्की सी आंच बर्दाश्त नहीं कर सकती, मैं कैसे जहन्नुम में जाऊंगी, तो अल्लाह ताला कहते हैं वबशिरिल्लज़ीना आमनू वामिलुस्सालिहात, और ऐ पैगम्बर जो लोग इस किताब पर ईमान ले आए और इसके मुताबिक अपने अमल दुरुस्त कर लें, इन्हें खुशखबरी दे दो कि इनके लिए ऐसे बाग हैं जिनके नीचे नहरें बहती होंगी, इन बागों के फल सूरत में तो दुनिया के फलों से मिलते जुलते होंगे, जब कोई फल इन्हें खाने को दिया जाएगा तो वो कहेंगे कि ऐसे ही फल इससे पहले दुनिया में हमको दिए जाते थे, और उनके लिए वहां पाकीजा बीवियां होंगी और वो उसमें हमेशा रहेंगे, अल्लाह ताला हमें उनमें शामिल कर ले। अल्लाह ताला कितनी प्यारी रहमत दिलाते हैं, क्या कोई माँ अपने बच्चे को मोहब्बत दिलाएगी, मेरा बच्चा ये काम कर ले मैं तुझे कैंडी दूंगी, मैं तेरी फलां ख्वाहिश पूरी कर दूंगी, 4 दिन की बात है ना, इस दुनिया से जाना तो अल्लाह के हुक्म से है ना, आए भी उसके हुक्म से, तो बात कितनी है, ये चंद साल, उसमें से भी कुछ बचपन के निकल गए, कुछ उधेड़ उम्र के निकल गए, बीच में ये 20-30 साल की जवानी है ना जो संभल नहीं रही, ये वो जिंदगी है ना जिसमें हम भाग भाग के फिरते हैं, जो आज अल्लाह तला बिठा दे तो उठ ना सके, तो दुआ करते हैं कि अल्लाह तू हमें उस जन्नत के काबिल बना दे, अल्लाह हम इस काबिल नहीं है, अल्लाह तू हमें बंदगी का मजा चखा, एक बार जिसने बंदगी का मजा चख लिया उसका दिल कहीं लगेगा नहीं, जिसने एक बार अपने रब से मोहब्बत कर ली, कोई झूठी मोहब्बत उसके दिल में जगह नहीं बनाएगी, अल्लाह ताला हमें अपनी मोहब्बत अता फरमाए, अल्लाहुम्मा इन्नी अस्सलुका हुब्बक व हुब्ब मन युहिब्बुक। फिर इसके बाद आयत नंबर 26 में अल्लाह ताला अपनी एक मखलूक का तज़किरा फरमाते हैं, मच्छर का तज़किरा, इन्नल्लाह ला यस्तहयी अन यद्रिब मसलन मा बऊदतन फमा फौकहा, हाँ अल्लाह हरगिज इससे शर्माता नहीं कि मच्छर जैसे हकीर तर किसी चीज की तमसीलें दे, जो लोग हक को कबूल करने वाले हैं वो इन्हीं मिसालों को देखकर जान लेते हैं कि ये हक है जो इन्हीं के रब की तरफ से आया है, और जो मानने वाले नहीं हैं वो इन्हें सुनकर कहने लगते हैं कि ऐसी मिसालों से अल्लाह को क्या सरोकार, इस तरह अल्लाह तआला एक ही बात से बहुत सारों को गुमराही में मुबतला कर देता है और बहुत सारों को राह रास्त दिखाता है, और इससे गुमराही में वो इन्हीं को मुबतला करता है जो फासिक हैं, फासिक कौन होता है, अल्लज़ीना यनकुज़ूना अहदल्लाहि मिन बादि मीसाकिही, वो लोग जो अल्लाह के साथ मजबूत अहद बांधने के बाद तोड़ देते हैं, जिसे अल्लाह ने जोड़ने का हुक्म दिया उसको काटते हैं और जमीन में फसाद बर्पा करते हैं, हकीकत में यही लोग नुकसान उठाने वाले हैं। पीछे हमने 3 किस्म के लोगों का तस्करा देखा, ईमान वाले, काफिर और मुनाफिक, इन आयात में हम फासिकीन की बात पढ़ रहे हैं, फासिक कौन होता है, हदों को पार करने वाला, हदों को तोड़ने वाला, जिसका हाल क्या होता है कि किसी चीज में वो हद में रहना ही नहीं चाहता, खाएगा तो हदों से भड़के खाएगा, सोएगा तो हद से भड़के सोएगा, अगर ख्वाहिश पूरी करने गया तो इतनी ख्वाहिशें पूरी करने लग जाएगा कि उसके बाद फिर उसको अपनी जिंदगी के अंदर कोई और चीज प्यारी नहीं होगी। हम सब अपना जायजा लेंगे इन आयात की रोशनी में, क्या मैं हदों को पामाल तो नहीं करती, क्या मैं रिश्ते नातों को काटती तो नहीं हूं, क्या मैं अल्लाह के साथ किए हुए अहद यानी ला इलाहा इल्लल्लाह को तोड़ तो नहीं देती, कैफ तकफुरून बिल्लाहि व कुंतुम अमवातन फअहयाकुम, तुम अल्लाह के साथ कुफर का रवैया कैसे इख्तियार करते हो, हालांकि तुम बेजान थे, इसने तुमको जिंदगी अता की फिर वही तुम्हारी जान सल्ब करेगा, ये है हम सब की जिंदगी, कुछ नहीं थे आज हैं, اور کل نہیں رہیں گے. یہ تین ہی مرحلے ہیں نا, اور اس کے بعد پھر تمہیں دوبارہ زندگی عطا کرے گا, پھر تمہیں اسی کی طرف پلٹ کر جانا ہے. وہی تو ہے جس نے تمہارے لیے زمین کی ساری چیزیں پیدا کی, پھر آسمان کی طرف توجہ فرمائی اور سات آسمان استوار کیے, اور وہ ہر چیز کا علم رکھنے والا ہے. یہاں تک اگر ہم پچھلے پورے پارے کا ریکیپ کر لیں, سورت فاتحہ میں ہم نے اللہ تعالیٰ سے ایک دعا مانگی, اہدنا الصراط المستقیم, اللہ سے تعلق کو جوڑنے کے بعد تعلق مضبوط کیا, پھر دعا مانگی. کہا واقعی سیریس ہو, ہدایت چاہتے ہو؟ ذالک الکتاب لا ریب فیہ, صحیح راستے پہ آ گئے ہو, یہ ہے وہ کتاب جو تمہیں ہدایت کے راستے دکھائے گی. جو ہی کتاب کھلی تو ساتھ ہی اللہ تعالیٰ نے ایمان والوں کے قصے بتا دیے, متقین کی صفات بتا دی, یہ کام کر لو گے تو پچھتاووں سے بچ جاؤ گے. پھر دو آیات میں کفار کی صفات بتائیں کہ دیکھو زندگی جیسی چاہو گزارو, شوق سے گزارو, لیکن پھر انجام بڑا بھیانک ہے. اور اس کے بعد پھر تیسرے گروہ منافقین کا تذکرہ ہم نے پڑھ لیا کہ جو دو رخے لوگ ہوتے ہیں, چلو تم ادھر کو ہوا ہو جدھر کی, جیسا دیس ویسا بھیس, یہ نعرے لگانے والے. اس کے بعد اللہ تعالیٰ نے انسانیت کو پکارا, یا ایہا الناس, عبادت کرو, بندگی کرو. اور اس کے بعد اللہ تعالیٰ نے فاسقین کے ناطے سے مچھر کی مثالیں دے کے بتا دیا کہ مچھر تو لوگوں کا خون پیتا ہے, اور فاسق جو ہے وہ اس کائنات پہ لوگوں کا خون پیتے ہیں, ظلم اور بربریت کا شکار ہوتے ہیں. اور جو لوگ اللہ کو راضی نہیں کر پاتے, ان کی وجہ سے اس کائنات بہت سارے فتنے ہیں, فساد ہیں. اگر چند لوگ اپنے گناہوں سے توبہ کر لیں تو ہو سکتا ہے دنیا میں آنے والی کتنی آفتیں ایسے ہی ٹل جائیں. اب یہاں چار گروہوں کے تذکرے کے بعد سب سے پہلے انسان کی تخلیق کا تذکرہ ہے, آدم علیہ السلام کی تخلیق. انسان کی ہمیشہ سے یہ خواہش رہی کہ میں کون ہوں, میں کہاں سے آیا ہوں. یہی خواہش ڈارون کو بھی تھی, اور اس نے کہہ دیا کہ انسان بندروں کی نسل سے آیا, جبکہ اللہ کا کلام بتاتا ہے وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً. پھر ذرا اس وقت کا تصور کرو جب تمہارے رب نے فرشتوں سے کہا تھا کہ میں زمین میں ایک خلیفہ بنانے والا ہوں. انہوں نے عرض کیا کہ آپ زمین میں کسی ایسے کو مقرر کرتے ہیں جو اس کے انتظام کو بگاڑ دے گا اور خون ریزیاں کرے گا. آپ کی حمد و ثنا کے ساتھ تسبیح اور آپ کی تقدیس تو ہم ہی کر رہے ہیں. فرشتے سمجھے ہی نہیں. فرشتوں نے سمجھا کہ اللہ تعالیٰ نے انسان کو تسبیح پڑھنے کے لیے بھیجا ہے, اللہ نے انسان کو نمازیں پڑھنے کے لیے بھیجا ہے. مصلی, ٹوپی اور تسبیح کے اندر انہوں نے انسان کو پرونا چاہا, لیکن اللہ تعالیٰ نے فرما دیا انی عالم ما لا تعلمون, تم نہیں جانتے جو میں جانتا ہوں. کیا جانتے تھے اللہ تعالیٰ جو فرشتے نہیں جانتے تھے؟ اللہ یہ جانتے تھے کہ انسان صرف دنیا میں نماز, روزے اور تسبیح کے لیے پیدا نہیں ہوا, یہ تسخیر کائنات کا کام کرے گا, یہ ڈسکور کرے گا. امامت کا تاج ہوگا تو انسانیت کے سر پہ ہوگا, راتوں کو روٹھے رب کو منائے گا تو انسان ہوگا, جو اللہ کے مشن کو پورا کرے گا تو وہ انسان ہوگا. اس کے بعد اللہ تعالیٰ نے آدم کو ساری چیزوں کے نام سکھائے, پھر انہیں فرشتوں کے سامنے پیش کیا اور فرمایا اگر تمہارا خیال صحیح ہے کہ کسی خلیفہ کے تقرر سے انتظام بگڑ جائے گا تو ذرا ان چیزوں کے نام تو بتاؤ. دیکھیے کون سا علم مل رہا ہے انسان کو, علم دنیا, مادی علوم کا علم ہے. آج ہمارے دیندار طبقے کے اندر ایک سوچ پیدا ہو گئی کہ بس دین کی طرف آؤ گے تو دنیا نہیں رکھ سکتے, دنیا کی تعلیم شاید گناہ کی بات ہے. کہا نہیں, پہلے دنیا کی تعلیم آتی ہے, پھر ساتھ ہی ساتھ دین کی تعلیم بھی فائدہ دیتی ہے. لیکن جب سے ہم نے صرف دنیا کی تعلیم پہ اپنی نسلوں کو لگا دیا اور ایک روس میں ربی کلسی میں اللہ کے نام کے ساتھ تعلق ٹوٹ گیا, تو اس نے ان کو مادر پدر آزاد کر دیا. ہم نے اولادوں کے تعلق رب سے کاٹے, وہ ہمارے بھی نہ رہے. جب بھی تعلیم کو اور علم کو ہم توڑ دیں گے, اللہ کے نام کی تعلیم کو مدرسوں میں بند کر دیں گے, اور بیرونی علوم جس کو سائنس کہہ لیں, کیمسٹری کہہ لیں, میڈیکل کہہ لیں, جب آپ ان کو غیروں کے ہاتھ میں رکھ دیں گے تو وہی ہوگا جو آج ہو رہا ہے. اس وقت ضرورت ہے کہ مسلمانوں میں پڑھے لکھے لوگ سامنے آئیں جو دنیاوی علوم میں اپنے آپ کو کھپا چکے, آئیں اور اللہ کی کتاب کا علم سیکھیں اور جائیں اپنے اپنے حلقہ احباب میں کام کریں, کیونکہ ہر بندہ اپنے لیول کے بندے سے بات سن کے خوشی محسوس کرتا ہے. پھر اللہ تعالیٰ فرماتے ہیں فرشتوں نے کیا کہا, قَالُ سُبْحَانَكَ لَا عِلْمَ لَنَا إِلَّا مَا عَلَّمْتَنَا. انہوں نے کہا پاک ہے تو اور ہم کو اس بات کا علم ہے جو ہم کو تو نے دیا، ہم اس سے سوا کچھ نہیں جانتے. پھر اللہ تعالیٰ نے آدم سے کہا ان چیزوں کے نام تو بتاؤ. جب اس نے ان کو سب کے نام بتا دیے تو اللہ نے فرمایا میں نے تم سے کہا نہ تھا کہ میں آسمانوں اور زمین کی وہ ساری حقیقتیں جانتا ہوں جو تم سے مخفی ہیں، جو کچھ تم ظاہر کرتے ہو وہ بھی مجھے معلوم ہے اور جو کچھ تم چھپاتے ہو اسے بھی میں جانتا ہوں. یہ تو پہلی عزت تھی، اب اللہ تعالیٰ آدم علیہ السلام کو ایک دوسری عزت دیتے ہیں، اور وہ کیا؟ وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ. پھر جب ہم نے فرشتوں کو حکم دیا کہ آدم کے آگے جھک جاؤ تو سب جھک گئے. اشارہ تھا اس بات کا کہ اس دنیا میں فرشتوں کی حیثیت انسانوں کے ہیلپرز کی ہوگی، کارندے ہیں. سارے فرشتے انسانیت کی خدمت کر رہے ہیں، کوئی پہاڑوں کا فرشتہ پہاڑوں کو تھامے ہوئے ہے، کوئی بارش کا فرشتہ بارش کو برسا رہا ہے. اللہ تعالیٰ نے آدم کو عزت دی، فرشتوں کو اس کے آگے جھکا دیا، لیکن ایک وہاں کھڑا تھا، کون؟ الا ابلیس. مگر ابلیس نے انکار کیا، وہ اپنی بڑائی کے گھمنڈ میں پڑ گیا اور نافرمانوں میں شامل ہو گیا. یہاں سے پہلی دفعہ ابلیس اور آدم کا قصہ ہے. یہ دو کردار ہیں، ہر دور میں رہے. اللہ تعالیٰ نے انسان کو دنیا میں بھیجا تو ساتھ ہی ابلیس بھی آ گیا، تکبر کا مارا ہوا. ہم سب اپنے دلوں کو چیک کریں، کیا میرے اندر کبر تو نہیں؟ انشاءاللہ ہمارا ایک پورا پارا جو ہے وہ کبر کے اوپر ہوگا، جیسے کہ یہ پارا حسد کے ناطے ہے. یہاں دیکھیے کہ دنیا میں آنے کے بعد جو سب سے پہلا گناہ ہو رہا ہے وہ حسد کا گناہ ہو رہا ہے. ابلیس نے حسد کیا آدم سے، وجہ تکبر تھی. ہم اپنے آپ کو چیک کریں، کیا ہمارے دل حسد سے خالی ہیں؟ کیا ہم بھی بڑائی کے احساس میں اللہ والوں کو چھوٹا تو نہیں سمجھتے؟ وَقُلْنَا يَا آدَمُ اسْكُنْ أَنْتَ وَزَوْجُكَ الْجَنَّةَ فَكُلَا مِنْهَا رَغَدًا حَيْثُ شِئْتُمَا. پھر ہم نے آدم سے کہا کہ تم اور تمہاری بیوی دونوں جنت میں رہو اور یہاں بفراغت جو چاہو کھاؤ، مگر اس درخت کا رخ نہ کرنا ورنہ ظالموں میں شمار ہو گئے. یہ کیا تھا درخت؟ ہمیں نہیں پتا. ہم یہ سمجھ سکتے ہیں کہ پوری جنت حلال تھی اور صرف ایک پھل حرام تھا. کیوں تھا؟ تاکہ اللہ تعالیٰ آدم کو بتا دیں کہ اس دنیا میں جاؤ گے تو بہت ساری حلال چیزوں میں چار چیزیں حرام بھی ملیں گی. ہم کہتے ہیں آدم کو ایک درخت سے تو روکا گیا، نہ کھاتے، اتنی نعمتیں تھیں. تو کوئی پوچھنے والا ہم سے پوچھے کہ آج کیا ہے؟ اس کائنات کے پورے دسترخوان پہ صرف چار چیزیں حرام ہیں. سورۃ مائدہ اور سورۃ الانعام میں اس کی ڈیٹیلز آئیں گی. ہم سب اپنے آپ کو چیک کریں، کیا ہم بھی حرام سے اپنے آپ کو روکنے میں ناکام تو نہیں رہتے؟ جب انسان کی خواہشات پوری ہو جاتی ہیں نا، جب انسان کی ضروریات پوری ہو جاتی ہیں تو خواہشات جنم لیتی ہیں. جنت میں اللہ تعالیٰ نے آدم علیہ السلام کی ساری ضروریات پوری کی تھی، بیوی بھی تھی، کھانے کو چیزیں بھی تھی، کپڑے بھی تھے. اور جب انسان کی نیڈس پوری ہوتی ہیں تو وانٹس شروع ہو جاتی ہیں، اور جہاں انسان خواہش کا غلام ہوتا ہے شیطان کے ہتھے میں جڑ گیا. ایک جملہ لکھ لیں، ایک پورا پارا ہم خواہش پہ بھی کریں گے انشاءاللہ تعالی اسی سفر میں، وہاں زیادہ تفصیل سے بات ہوگی انشاءاللہ تعالی اگر اللہ تعالی نے چاہا. فاز اللہ الشیطان عنہا فاخرجہما مما کانا فی. بس شیطان نے ان دونوں کو بہکا دیا، اس جنت سے نکلوا دیا جس میں وہ دونوں رہتے تھے. ہم نے حکم دیا کہ اب تم سب یہاں سے اتر جاؤ، تم ایک دوسرے کے دشمن ہو اور تمہیں ایک خاص وقت تک زمین میں ٹھہرنا اور وہیں گزر بسر کرنا ہے. اس وقت آدم نے اپنے رب سے چند کلمات سیکھ کر توبہ کی، جس کو اس کے رب نے قبول کر لیا، کیونکہ وہ بڑا معاف کرنے والا اور رحم فرمانے والا ہے. ہم اپنا جائزہ لیتے ہیں، جب گناہ ہو جاتا ہے تو کیا توبہ کرتی ہوں؟ کیا گناہ کر کے اکڑتی تو نہیں؟ آدم اور ابلیس کا قصہ سورۃ الاعراف میں تفصیل سے آتا ہے، وہاں انشاءاللہ تعالیٰ اس کو ایک کہانی کی طرح دیکھیں گے. یہاں تو بس اپنا محاسبہ کرتے ہیں، کیا میں بھی ضروریات کے درجے سے اوپر اٹھ کر خواہشات کا شکار تو نہیں ہو چکی؟ کیا میری زندگی بھی صرف اپنے آپ کو خوش رکھنے کے اندر تو نہیں گزر رہی؟ کیا میں شیطان کی چکنی چپڑی باتوں میں تو نہیں آ جاتی؟ کیا گناہ کے بعد توبہ کرنے میں جلدی کرتی ہوں کہ نہیں؟ آدم نے توبہ کی، رب نے معاف کر دی، کیونکہ فتلقى آدم من ربه کلمات، उस वक्त आदम ने अपने रब से चंद कलेमात सीख कर तौबा की, जिसको इसके रब ने कबूल कर लिया, क्योंकि वो बड़ा मुआफ करने वाला और रहम फरमाने वाला है। हमने कहा तुम सब यहाँ से उतर जाओ, जाओ इस जन्नत में। गौर कीजिएगा, सिर्फ एक नाफरमानी आदम को जन्नत से निकलवा रही है। तो सोचिए, क्या हम इतनी ढेर सारी नाफरमानियों के बाद उसी जन्नत में जाएंगे? इबलीस ने एक सजदे का इनकार किया, जन्नत से निकाला गया। क्या हम हजारों सजदों के इनकार के बावजूद जन्नत में जाने के राही हैं? फिर जो मेरी तरफ से कोई हिदायत तुम्हारे पास पहुंचे, तो जो लोग मेरी इस हिदायत की पैरवी करेंगे, उनके लिए किसी खौफ और रंज का मौका न होगा। अल्लाह हमें ऐसे लोगों में करना। और जिसको कबूल करने से इनकार करेंगे और हमारी आयात को झुठलाएंगे, वो आग में जाने वाले हैं, जहां वो हमेशा रहेंगे। यहाँ पे आदम और इबलीस का किस्सा पूरा होता है। पहला इंसान आदम, पहले दिन से दुश्मनी का बीज बोया गया, वजह तकब्बुर और हसद बनी। आज भी दुनिया में ऐसे ही होता है, हर दौर में ये जंग जारी रहती है। कुछ कामयाब हो जाते हैं, उसके चुंगल से बच जाते हैं, और कुछ नाकाम हो जाते हैं।